यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको बैठकमा सांसदहरूद्वारा चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजामा लापरवाही गरेको भन्दै दोषीलाई कड़ा कार्यवाही गर्न माग। मौलिक हकलाई कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। हमासले बन्धक बनाएका केही व्यक्तिहरूलाई फिर्ता गर्न असफल भएकोमा इजरायली जनतासँग इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुद्वारा माफी र चीनमा स्कूल बसले ठक्कर दिँदा 11 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक मानव अधिकार सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गरिने बताउनु भएको छ। राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित लैंगिक समावेशीकरण सम्बन्धी एशिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरूको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले मौलिक अधिकारका धेरै सवाललाई लिपिबद्ध गरेको र त्यसको अक्षरश पालनाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जाति प्रथालाई कानूनी रूपमै अन्त्य गरिएको प्रश्न पार्नुभयो। संविधान बन्नु अघि नै संसदबाट राज्यका तीनै तहका सबै निकायमा कम्तीमा 33% महिला सहभागिताको सुनिश्चितता गरिएको जनाउँदै उहाँले यसलाई सानो उपलब्धि मान्न नसकिने भनाइराख्नुभयो। गृहमन्त्री रमेश लेखकले स्थिर सरकारका माध्यमबाट मुलुकमा दिगो शान्ति सुशासन विकास र समृद्ध हासिल गर्नका लागि वर्तमान सरकार गठन भएको बताउनुभयो। नेपाल प्रेस युनियन कैलालीद्वारा आज धनगढ़ी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले राजनैतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेका बीच सत्ता गठबन्धन भएको बताउनुभयो। उहाँले नयाँ सरकार गठन भएपछि मुलुकमा अर्थतन्त्र चलायमान भएर विकास लगायतका क्षेत्रमा राम्रो काम हुँदै गएको पनि बताउनुभयो। गृहमन्त्री लेखकले अनुपातिक समावेशिता लगायत संविधान रहेका व्यवस्थामा थप मजबूत एवं सुदृढ़ बनाउन संविधान संशोधन हुने र त्यसका लागि सबै दलसँग संवाद छलफल गरी अघि बढ़ने जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजामा लापरवाही गरेको भन्दै दोषीलाई कड़ा कार्यवाही गर्न माग गर्नुभएको छ। सांसदहरूले आयोगले लिएको परीक्षाको नतिजामा गल्ती गरी 3,000 विद्यार्थीको भविष्यमाथि खेलवाड़ गरेको भन्दै त्रुटि गर्नेलाई कार्यवाही गर्नुपर्ने र उच्च शिक्षालाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने दुधरा खोलाको पुल लामो समयदेखि अलपत्र रहँदा आवत जावतमा समस्या खेप्नु परेको, सड़क नबन्दा कर्णालीका जनताले शास्ति भोग्नु परेको भन्दै ठेकेदारले काम नगर्ने, सरकारको बजेट नदिने तर सांसदले गाली खानु परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकको विशेष समयमा बोल्ने सांसदहरूले बाढ़ी पहिरोको कारण अवरूद्ध बनेका देशका विभिन्न सड़क खण्डहरू सुचारू गर्न, सड़क दुर्घटनाको समस्या स्थायी रूपले समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले प्राविधिक र वैज्ञानिक अध्ययन अनुगमन गरी सड़क सुरक्षाको व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सांसदहरूले संविधान संशोधनको विषय सर्वस्वीकार्यता हुनुपर्ने, आर्थिक सामाजिक हिसाबले पछि परेका लागि व्यवस्थाको विरूद्धमा प्रहार हुन नहुने बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा खानेपानी मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने, प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिन सक्ने आयोजनाहरूमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनतर्फ आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउनु भएको छ। नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेवन सान्जेनसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले सतर्कतापूर्वक सरकारले ऋण दिने र लिएको ऋणलाई उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्ने बताउनु भएको हो। उहाँले नेपालका लागि विस्तारित कर्जा सुविधा अन्तर्गत चौथो अवधिको समीक्षा भएसम्म नीतिगत सुधारका पक्षमा प्रतिबद्ध व्यक्त प्रतिबद्धता व्यक्त गर्दै सरकारले त्यसको कार्यान्वयन गर्ने र आगामी नोभेम्बरमा हुने पाँचौं समीक्षाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहकार्य गरेर अघि बढ़ने उल्लेख गर्नुभएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ। आवासीय प्रतिनिधि सान्जेनले नेपालमा जलविद्युत र पर्यटनको क्षेत्रमा धेरै राम्रो सम्भावना भएको र प्रतिफल दिने ठाउँमा पूँजीगत खर्च गर्दा आर्थिक वृद्धि र अर्थतन्त्रको आकार बढ़ाउन सकिने धारणा राख्नुभयो। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका 2075 अनुसार समानुपातिक समावेशी सिद्धान्त अनुरूप राजदूत नियुक्त गर्न परराष्ट्र मन्त्रालयको ध्यानकर्षण गराएको छ। समितिको आज बसेको बैठकमा समिति सभापति राजकिशोर यादवले सरकारले राजदूत नियुक्तिका लागि हालै गरेको सिफारिश संवैधानिक व्यवस्था अनुसार नभएको भन्दै परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाको ध्यानकर्षण गराउनुभयो। परराष्ट्र मन्त्री डाक्टर राणाले राजदूत नियुक्तिको सिफारिश क्षमताको आधारमा गरिएको आगामी दिनमा राजदूत नियुक्ति मधेसी मुस्लिम र दलित समुदायबाट गरिने बताउनुभयो। हालै आफूले गरेको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, हवाई रूट लगायतका विषयमा भारतीय पक्षसँग कुरा भएको भन्दै उहाँले सो विषयमा प्राविधिक टोलीले सम्बन्धित विषयमा छलफल गर्ने समिति समक्ष जानकारी गराउनुभयो। यसै गरी हालै ओमानका विदेश मन्त्रीले गर्नुभएको नेपाल भ्रमणका क्रममा दुई मुलुकबीचको श्रम, पर्यटन, स्वास्थ्य लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्री डाक्टर राणाले उल्लेख गर्नुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। संसदीय सुनवाई समितिले आज कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलसँग संसदीय सुनवाई गरेको छ। संसदीय सुनवाई समितिको सिंहदरबारमा बसेको बैठकमा प्रस्तावित राजदूत पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कतारमा रहेका नेपाली श्रमिकहरूको हित संरक्षण तथा प्रवर्धनमा आफूले जोड़ दिने बताउनुभयो। उहाँले राष्ट्रिय हितलाई ध्यान दिएर नेपाल कतार कूटनीतिक सम्बन्ध विस्तार गर्दै सरकारको परराष्ट्र नीति र अख्तियारीको दायराभित्र रहेर द्विपक्षीय दौत्य सम्बन्धलाई विस्तार, सुदृढ़ र समय सापेक्ष विकास गर्न भूमिका खेल्ने बताउनुभयो। संसदीय सुनवाई समितिले आइतबार चीन, डेनमार्क, जर्मनी र भारतका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई गरेको थियो भने सोमबार इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई गरेको थियो। गत साउन 14 गतेको मन्त्री परिषद बैठकले विभिन्न मुलुकका 17 जना राजदूत सिफारिश गरेको थियो। सरकारले भारतका लागि डाक्टर शंकर शर्मा, चीनका लागि प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओली, संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, चन्द्रकुमार घिमिरे, संयुक्त अधिराज्य डाक्टर शिवमाया तुम्मा हम्पे, दक्षिण कोरिया प्राध्यापक धनप्रसाद पण्डित, इजरायल रामकृष्ण भट्टराय, श्रीलंका र रीता दितालाई पाकिस्तानको लागि आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिश गरेको थियो। काठमाडौँको बुढा नीलकण्ठमा आजदेखि राष्ट्रिय मानवाधिकार संस्थाहरूमा लैंगिक समावेशीकरण सम्बन्धी 3 दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका 19 देशका 150 भन्दा बढ़ी प्रतिनिधिको सहभागिता रहेको छ। राष्ट्रिय मानवाधिकार आयोग नेपालको आयोजनामा भएको उक्त सम्मेलनमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले पितृ सत्तात्मक सोच विस्तारै हट्दै गएको उल्लेख गर्दै अझै धेरै गर्न बाँकी रहेको औल्याउनुभयो। आयोगका अध्यक्ष तपबहादुर मगरले विश्वमा व्याप्त असमानतालाई कम गर्ने उद्देश्य अनुरूप सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 34 अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक विधाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले ती अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक विधाका दिनमा अस्पतालको बहिरंग सेवा सञ्चालन गर्न परिपत्र गरिएको जानकारी दिनुभयो। पदयात्रा ट्रेकिङ व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानको अध्यक्ष पदमा सागर पाण्डे विजय हुनुभएको छ। टानको 46 वार्षिक साधारण सभा तथा निर्वाचनमा उहाँले अध्यक्षका प्रत्याशी राजेन्द्र प्रसाद सापकोटालाई पराजित गर्नुभएको थियो। शरीरमा पानीको कमी भएकाले बाँकेको नरेनापुरमा एकै परिवारका 304 जनाको मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका फोकल पर्सन नरेन्द्र श्रेष्ठले नरेनापुर गाउँपालिका 3 स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालक सहित 4 जनाको शरीरमा पानीको कमी भएकोले मृत्यु भएको जानकारी दिनुभयो। झाडा पखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले 72 घण्टामा 4 जनाको मृत्यु भएको उहाँले बताउनुभयो। काठमाडौँ उपत्यकाको पानीमा मापदण्ड भन्दा बढ़ी आर्सेनिक भेटिएको छ। काठमाडौँ उपत्यकाको दक्षिण पूर्वी क्षेत्रको पानीमा आर्सेनिकको मात्रा बढ़ी भेटिएको खानेपानी मन्त्रालयले जनाएको छ। बाँकेको कोहलपुरमा भारतको सहयोगमा 2020 सालमा निर्माण भएको डुडुवा सिंचाई आयोजना पछिल्लो समय खण्डखर बनेको छ। लाखौं बिघा कृषि योग्य जमीन सिंचाईका लागि निर्माण भएको आयोजना जीर्ण बन्दै गएपछि जोखिम बढ़ेको स्थानीयको गुनासो छ। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर 10 को सटारमा रहेको डुडुवा सिंचाई आयोजना विक्रम सम्मत 2020 सालमा नेपालका लागि भारतीय सहयोगबाट निर्माण भएको थियो। बाँकेको चटारदेखि दक्षिणी क्षेत्रहरू राजा नेपालगंज र खजुरासम्मको 100 बिघा खेतीयोग्य जमीनमा सिंचाई पुर्याउने आयोजनाको संरचनाहरू जीर्ण बनेका छन्। बाँकेको कृषि उत्पादकत्व वृद्धि गर्न सहयोग पुर्याएको यो आयोजना स्थानीयको लागि यति बेला जोखिम क्षेत्र बनेको स्थानीय सरस्वती केसीको गुनासो रहेको छ।
जति नहर बनेका छन् त्यो नहरसम्म पुग्दैन र अहिले त धेरै नहर छन्। अहिले यो बन्द भएको थियो अनि अगयाबाट जान्छ, अगयाको पानी जान्छ, यता नहर छ, त्यही नहरले बढ्दैको अनि यति सालसम्म नहरमा पानी चल्यो भने छोरा हेर्न जान्छ।
उदाउँदो सहर कोहलपुरलाई पश्चिम पारेर बगेको डुडुवा खोलाको पानी सदुपयोग गर्ने योजना झण्डै 70 वर्ष अघि नै बनेको पाइन्छ। 2016 सालमा शिलान्यास भएर 2020 सालमा सम्पन्न भई तत्कालीन राजा महेन्द्र शाहले आयोजनाको उद्घाटन गर्नुभएको सामाजिक अभियन्ता सागर गैरेले बताउनुभयो।
विदेशी चाहिँ आयोजना भारतीय सहयोगमा 2016 सालमा विश्व प्रसाद कोइराला प्रधानमन्त्री हुँदाखेरि तत्कालीन चाहिँ मन्त्री ललित चन्दले शिलान्यास गर्नुभयो। त्यसलाई डुडा खोलामा बाँध बाँधेर त्यसबाट चाहिँ बाँके जिल्लाको खजुरासम्म नेपालगंजसम्म सहयोग गर्ने उद्देश्यले 2016 सालबाट निर्माण शुरू गरियो।
चटार र सिमरी गाउँलाई जोड्न आयोजनासँगै झुलुङ्गे पुल निर्माण भएको थियो, तर बाढीले सिंचाई आयोजनामा ठूलो क्षति पुर्यायो भने झुलुङ्गे पुलै समेत बगाइदियो। सिंचाई आयोजनाकै कारण खोलाको पश्चिमी क्षेत्रको बस्ती डुबानको खतरामा परेको भन्दै डोजर नै लगाएर आयोजनाका केही संरचनाहरू भत्काएपछि आयोजना बन्द भएको गैरेको भनाइरहेको छ।
कोलपुर 10 र सिन्धीलाई जोड्ने एउटा झोलुङ्गे पुल पनि थियो, पछिल्लो बाढीले चाहिँ त्यसलाई पुरै ध्वस्त गर्यो र त्यहाँ जुन एउटा ड्याम थियो त्यहाँ पानी पुगेर सिँचाई गरिने थियो हिउँदमा, त्यसलाई पनि ध्वस्त पारिदियो। बाँके जिल्लालाई सबैभन्दा पहिला सिँचाई सुविधा दिएको संरचना ध्वस्त भयो।
यो आयोजना क्षेत्र अहिले निकै जोखिम क्षेत्र बनेको छ। यो सिँचाई आयोजना स्थापना भएको 60 वर्ष पछि नजिकै रहेको सिक्टा सिंचाई आयोजनाले यसलाई विस्थापित गर्ने स्थिति बनेको छ। 2020 सालमा स्थापना भएको करोड़ लगानीको संरचना यति बेला खण्डहर बनेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
बाँकेको डुडुवा सिंचाई आयोजना जीर्ण बन्दै सम्बन्धी यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। चीनको पूर्वी क्षेत्रमा एउटा विद्यालय बाहिर आज स्कूल बस मानिसहरूको भीड़मा ठोकिँदा अभिभावक र विद्यार्थी गरी 11 जनाको ज्यान गएको छ। साङडोङ प्रान्तको ताइआन शहरमा रहेका उक्त विद्यालयमा स्थानीय समयअनुसार बिहान 7:27 बस सड़क छेउमा उभिएका अभिभावक र विद्यार्थीहरूको भीड़मा ठोकिएको सीसीटीभी फुटेजले देखाएको सरकारी संचार माध्यमले जनाएको छ। दुर्घटनामा घाइते हुने 12 जना मध्ये एक व्यक्तिको अवस्था गम्भीर रहेको र अन्य सबैको अवस्था सामान्य रहेको अधिकारीहरूले बताएका छन्। स्थानीय प्रहरीले ड्राइभरलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेका छन्। र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले बन्धक बनाएका केही व्यक्तिहरूलाई फिर्ता गर्न असफल भएकोमा इजरायली जनतासँग माफी माग्नु भएको छ। पछिल्लो पटक हमासले अपहरण गरेका 6 जनाको शव भेटिएपछि इजरायलमा प्रधानमन्त्री विरूद्ध नागरिक प्रदर्शन चर्केको छ। सरकारले बन्धकको रिहाईका लागि पर्याप्त पहल नगरेको भन्दै नागरिक प्रदर्शन चर्केपछि प्रधानमन्त्री नेतन्याहुले माफी माग्नु भएको हो। प्रदर्शन दबाउन इजरायली सरकारले व्यापक बल प्रयोग गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा सांसदहरूद्वारा चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजामा लापरवाही गरेको भन्दै दोषीलाई कड़ा कार्यवाही गर्न माग। मौलिक हकलाई कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। हमासले बन्धक बनाएका केही व्यक्तिहरूलाई फिर्ता गर्न असफल भएकोमा इजरायली जनतासँग इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुद्वारा माफी। र चीनमा स्कूल बसले ठक्कर दिँदा 11 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।